नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुनिता पोहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
सरकार र मधेसी मोर्चा बीच संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने सहमति। प्रस्ताव फिर्ता लिएर सहमतिको वातावरण तयार पार्न एमालेको आग्रह।
राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गेवाली बर्खास्त। पुननिर्माणको काममा झनै असर पर्ने।
समयभन्दा बढ़ी सेवा दिने कर्मचारीलाई 50% प्रोत्साहन भत्ता दिने सरकारको निर्णय। पूर्व राजा ज्ञानेन्द्रले छोरीलाई दिएको दाइजोको जग्गा सरकारको नाममा ल्याउने सर्वोच्चको फैसला।
चीनमा अनुशासनहीन काम गरेको भन्दै 4 लाख भन्दा बढ़ी कर्मचारी तथा पदाधिकारीमाथि कार्यवाही। कार्यवाहीमा पर्नेमा 76 जना प्रान्तीय तथा मन्त्री स्तरीय पदाधिकारी।
र चैतमा हुने धनगढ़ी प्रिमियर लीग क्रिकेटका लागि टीम र टीम कप्तानको घोषणा।
अगस्त्य मुनि तहा उपरान्त सतीदेवीको अङ्गहरू पतन हुने क्रममा चन्द्रागिरीमा पुगेपछि भाल अर्थात् निधार पतन भयो र भालेश्वर महादेवको उत्पत्ति भयो। आले नेपाल एकीकरण गर्छु भनेर चिताएका थिए, बुझिस् नाति। वैले यो कहाँ गयो यो नाति? तेरीका कति फोटो खिचिरहेको? जहिले पनि सेल्फी, जहिले पनि फेसबुक। होइन, यति राम्रो चन्द्रागिरी पहाडमा आएपछि त म पनि एउटा सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्छु।
चन्द्रागिरी हिल्स लिमिटेड, हुन्छ पुरा चिताएको कुरा।
सबको घर घर भित्र पस्छ, सबको मन मन भित्र पस्छ। नेपाल टेलिकम, नेपाल टेलिकम।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सत्तारूढ दल नेकपा, माओवादी केन्द्र, नेपाली कांग्रेस र मधेसी मोर्चाबीच संविधान संशोधन प्रस्ताव 24 गते बस्ने संसद बैठकमा पेश गर्ने निर्णय भएको छ, सहमति भएको छ। प्रधानमन्त्री निवास बालवाटारमा भएको त्रिपक्षीय बैठकले संशोधन प्रस्ताव टेबल गर्ने सहमति गरेको हो। बैठकले सर्वोच्च अदालतको आदेशपछि प्रतिपक्षी दलले संसद अवरोध गर्नुको कुनै अर्थ नभएको निष्कर्ष समेत निकालेको छ। यसअघि 18 गते बस्ने बैठकमा संशोधन विधेयक पेश गर्ने बताएका मोर्चा र सत्तापक्षीय दल पछि हटेका थिए। बैठकपछि गृह तथा उप प्रधानमन्त्री विमलेन्द्र निधिले अब बस्ने संसद बैठक एमाले अवरोध नगर्ने विश्वास व्यक्त गर्दै मोर्चाको समेत सहमतिमा पेश गरिने जानकारी दिनुभयो।
छलफल सकारात्मक भएको छ, अब हामी चाहन्छौ संशोधनको प्रस्ताव संसदमा टेबल गराउने पक्षमा छौँ। हामी त्यो प्रक्रियालाई अगाडि बढाउँछौँ। हामी त्यसमा मधेसी मोर्चाको पनि सहमति राख्यौँ। हामी त पेसै गर्छौँ। प्रतिपक्षले अवरोध गर्नु कुनै औचित्य छैन, किनभने संविधान संशोधनको बारेमा सर्वोच्च अदालतले नै भनिसक्यो कि यो यस बारेमा निर्णय गर्ने थलो नै संसद हो। त्यस कारणले प्रतिपक्षले अवरोध अब गर्दैन होला भन्ने हामी
बैठकमा मोर्चाका नेताहरूले संशोधन प्रस्ताव अघि बढ़ाउन सरकारले ढिलासुस्ती गरेको भन्दै असन्तुष्टि जनाएका थिए। 5 नम्बर प्रदेशको सीमांकन हेरफेर गर्ने, राष्ट्रिय सभामा जनसंख्याका आधारमा प्रतिनिधित्व गराउने लगायत 4 विषयमा सरकारले मंगिर 14 गते दर्ता गरेको संशोधन प्रस्ताव प्रमुख प्रतिपक्षी एमाले सहितका 9 दलको अवरोधका कारण अघि बढ़न सकेको छैन। बैठकमा संशोधन प्रस्ताव पेश गर्ने मात्र नभई त्यसलाई पारित गराउने विषयमा पनि अरू दलहरूसँग परामर्श गर्ने सहमति भएको फोरम गणतान्त्रिक अधीक्ष राजकिशोर यादवले जानकारी दिनुभयो।
24 गते टेबल हुन्छ र यो प्रक्रिया अगाडि बढाइन्छ एउटा कुरा। अर्को चाहिँ यसलाई पास गराउनको, खालि यो टेबल हुनको लागि मात्र होइन, यसलाई पास गराउनको लागि सरकारले अब तत्परताका साथ अरू घटक हरूसँग अरू दलहरूसँग संवाद अगाडि बढाउँछ, तपाईँहरू पनि आफ्नो तर्फबाट यसलाई सफल बनाउनको लागि वातावरण बनाउनुहोस् भन्ने कुरा भयो।
त्रिपक्षीय बैठक बस्नु अघि बसेको माओवादी केन्द्रको बैठकले पनि संशोधन विधेयक प्रक्रियामा लैजाने निर्णय गरेको थियो। सत्तारूढ़ दल र मधेसी मोर्चाबीच संशोधन प्रस्ताव बढ़ाउने सहमति भए पनि प्रतिपक्षी दल एमाले भने यता अवस्थामा संशोधन प्रस्ताव अघि बढ़ाउन नदिने बताएको छ। एमाले जबरजस्ती प्रस्ताव अघि बढ़ाउन खोजे अवरोध जारी राख्ने प्रश्न पारेको छ। पार्टी कार्यालय धुम्बाराहीमा भोलि हुने विपक्षीको जनप्रदर्शनबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशपछि संशोधन प्रस्ताव फिर्ता लिन सरकारलाई उपयुक्त अवसर भएको दावी गर्नुभयो। उहाँले 24 गतेको बैठक अघि नै प्रस्ताव फिर्ता लिएर सहमतिको वातावरण तयार पार्न आग्रह गर्नुभयो।
एमाले समेतको सहमतिमा समर्थनमा सर्वसम्मतिले पास हुन्छ, कुन दुनियाँमा हुनुहुन्छ उहाँहरू? हामी भन्या भनेछौँ नेपाली भाषामा, कुनै हालतमा पास हुन दिँदैनौँ भनेर। फेरि एमाले समेतको भनेर उहाँहरू भनिरहनु भएको छ, कहाँबाट कसले यता कुरा उहाँहरूलाई सुनाउनु रहेछ? जसो बोले पनि हुन्छ भन्ने ठान्नुहुन्छ कि उहाँहरू? तपाईँहरूलाई पत्यार छ नेकपा एमाले समेतको सहमतिमा सर्वसम्मतिले पास हुन्छ होला यो संशोधन प्रस्ताव? यो बढ्दाखेरि सरकारले यसलाई बलजफ्ती फेरि पनि बढाउन खोज्दाखेरि प्रश्न आउने हो, अगाडि बढ्न सक्ने अवस्था छैन।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने पाँच ठूला दलका शीर्ष नेतालाई राजनीतिक गतिरोध अन्त्य गर्न आग्रह गर्नुभएको छ। संविधान संशोधन प्रस्तावको विषयलाई लिएर दलहरूबीच दूरी बढ़िरहेका बेला राष्ट्रपति भण्डारीले शीतल निवासमा बोलाएर दलहरूलाई गतिरोध अन्त्य गरेर संविधान कार्यान्वयनका लागि चुनावमा जान आग्रह गर्नुभएको हो। बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपाका अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छेदार सहभागी हुनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले जानकारी दिनुभयो। जवाफमा नेताहरूले आफूहरूबीच छलफल भइरहेको र केही दिनमै निकास निस्कने बताएका थिए। राष्ट्रपति भण्डारीले यसअघि पनि दलहरूलाई बोलाएर सहमतिका साथ अघि बढ़न आग्रह गर्नुभएको थियो।
सरकारले तोकिएको समयावधिभन्दा बढ़ी सेवा दिने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने भएको छ। आज बसेको मन्त्री परिषद बैठकले सर्वोच्च अदालत र त्यस अन्तर्गतका अदालतमा कार्यरत कर्मचारी, न्याय परिषद र न्याय सेवा आयोगको सचिवालयमा कार्यरत कर्मचारीलाई 50% प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो। यस्तै ताप्लेजुङको खोकलिङमा हत्या गरिएका वन रक्षक गणेश बहादुर शाहीलाई शहीद घोषणा गर्ने र उहाँको परिवारलाई 10,00,000 रूपियाँ दिने निर्णय गरिएको सरकारका प्रवक्ता तथा संचार मंत्री सुरेन्द्र कार्कीले जानकारी दिनुभयो। यस्तै बैठकले खेल प्रशिक्षक बाँकेका वासुदेव भट्टराई र जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख कर्ण बहादुर खड्काका परिवारलाई जनही 10,00,000 रूपियाँ आर्थिक सहायता दिने निर्णय पनि गरेको छ। प्रशिक्षक भट्टराई र कार्यालय प्रमुख खड्काको खेलकुद प्रतियोगितामा भाग लिन जाने क्रममा निधन भएको थियो। बैठकले सड़क सुधार तथा विस्तारका लागि एसियाली विकास बैंकबाट प्राप्त 20 अर्ब 28 करोड़ रूपियाँ ऋण सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ।
चितवन भरतपुरमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको संचालक समितिमा 6 सदस्य नियुक्त भएका छन्। मन्त्री परिषदको आजको बैठकले डाक्टर तारा मानन्दर, दिनेश कोइराला, डाक्टर अनु कुशवाहा, डाक्टर सरिता घिमिरे, डाक्टर आरती शाह र सुमिता रिमाललाई सदस्यमा नियुक्त गरेको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यसअघिका समिति सदस्यको नियुक्ति नियम सम्मत नभएको भन्दै पत्र काटेको थियो। समिति रिक्त भएको 9 महिनापछि सदस्य नियुक्ति गरिएको हो।
पूर्व राजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणालाई दाइजो स्वरूप दिएको जग्गा सरकारको नाममा आउने भएको छ। सर्वोच्च अदालतले यसअघिको आफ्नो निर्णय उल्टाउँदै पूर्व राजा ज्ञानेन्द्रले छोरीलाई दाइजोमा दिएको छाउनीको 15 रोपनी जग्गा सरकारकै नाममा ल्याउने फैसला सुनाएको हो। प्रधान न्यायाधीश सुशीला कार्की, दीप कुमार कार्की र सपना प्रधान मल्लको पूर्ण इजलासले जग्गा नेपाल ट्रस्ट अन्तर्गत ल्याउने फैसला गरेको हो। यसअघि पूर्व प्रधान न्यायाधीश रामकुमार शाह र न्यायाधीश चोलेन्द्र शमशेर राणाको संयुक्त इजलासले तत्कालीन राजा ज्ञानेन्द्रले प्रेरणालाई दिएको भनी दावी गरिएको जग्गा प्रेरणाकै हुने फैसला सुनाएको थियो। फैसलाको विरूद्धमा नेपाल ट्रस्टको कार्यालय र भूमि सुधार तथा व्यवस्था मन्त्रालयको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकनका लागि निवेदन दिएको थियो।
झण्डै 33 किलो सुन सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीनजना पक्राउ परेका छन्। दुवैबाट एयर अरेबियाको जहाज मार्फत काठमाडौँ ओर्लिएका नेपालगंजका गोपाल बहादुर शाही, मोरङका दिलबन्धु थापा र जनकपुरका सन्तोष काफ्लेलाई सुन सहित पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रहरी उपरीक्षक मीरा चौधरीले जानकारी दिनुभयो। उनीहरूको साथबाट 10 तोलाको दरले 282 सुनका टुक्रा, 18 सिक्री, 19 औंठी बरामद गरिएको प्रहरी उपरीक्षक चौधरीले जानकारी दिनुभयो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
कुखुरा व्यवसायहरूमा अनुरोध, नेपाल कुखुरा बजार व्यवस्थापन संघको केन्द्रीय साधारण सभा तथा नयाँ कार्य समितिको निर्वाचन 2073 पौष 22 गते बिहान 10 बजे चित्रावती लिजर सेन्टर क्षेत्रपुर नारायणगढमा हुने भएको हुँदा ब्रोइलर कुखुरा पालक, किसान, कुखुरा चल्ला सप्लायर्स, दाना डिलर र कुखुरा मासु व्यवसायीहरू उपस्थित भइदिनु हुन अनुरोध गरिन्छ। नेपाल कुखुरा बजार व्यवस्थापन संघ, केन्द्रीय कार्यालय चितवन, सम्पर्क फोन नम्बर 0556 5 98 55 055 765, 98 45 5 20 912, 98 55 056 787।
ओहो नातिनी त 6 महिना पुरा भएर आज भात खुवाई गर्ने दिन पनि भइसकेछ। छोरीलाई सुनौलो 1000 दिनसम्म विशेष स्याहार सुसार गर्नु, उनको राम्रो शारीरिक वृद्धि र मानसिक विकास गर्न 3 वर्षको जन्मान्तर राख्नु। हाम्री नातिनी त कति स्मार्ट छ।
हो आमा, छोरीकै वृद्धि विकासको लागि हामीले परिवार नियोजनको स्मार्ट छनौट गरिसक्यौं।
मैले आईसीडी लगाइसके र हामी त ढुक्क छौं। पछि अर्को बच्चा जन्माउने चाहना भएमा सजिलै झिक्न सकिन्छ नि।
जन्मान्तर गरी बच्चाको राम्रो स्याहार सुसार गर्नुको लागि परिवार नियोजनका साधनहरू धेरै छन्। तपाईँलाई उपयुक्त हुने स्मार्ट छनौट गर्नुहोस्। परिवार नियोजन स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौं।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
उज्यालो क्विज, आजको प्रश्न।
जनकपुरको राम जानकी मन्दिर कुन जिल्लामा पर्दछ?
ए सिन्धुली, रवि धनुषा।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबल कारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 बजे प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनु होला।
उज्यालो क्विजका साथमा
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले सरकार र मधेसी मोर्चाबीच संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने सहमति, प्रस्ताव फिर्ता लिएर सहमतिको वातावरण तयार पार्न एमालेको आग्रह, समयभन्दा बढी सेवा दिने कर्मचारीलाई 50% प्रोत्साहन भत्ता दिने सरकारको निर्णय लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, सरकारले राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकारी सुशील गेवालीलाई बर्खास्त गर्ने तयारी गरेको छ। आज बसेको मन्त्री परिषदको बैठकले गेवालीलाई बर्खास्त गर्ने निर्णय गर्ने जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको हो। गेवालीले आज साँझ 5 बजेसम्म सरकारको पत्र नआएको जनाउनु भएको छ। पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील गेवालीलाई सरकारले गत बिहिबार स्पष्टीकरणका लागि पत्राचार गरेको थियो। गेवालीले हिजो स्पष्टीकरणको जवाब सरकारलाई बुझाइसक्नु भएको छ। सरकारले राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील गेवालीलाई हटाउने निर्णयसँगै पुननिर्माणको काम झन असर पर्ने देखिएको छ। मदन पौर्यालको सामग्री।
पुसमाघको एक जाडो र असार साउनका दुई झरी खेप्दै 20 महिना बिताएका भूकम्प प्रभावित अहिले पनि खुल्ला आकाश मुनि कठ्याङ्ग्रिँदैछन्। एक वर्ष सरकारको अनुदान लिने लम्बेतान प्रक्रियामा अल्झिएका प्रभावितलाई घर बनाउन ढिला भइसकेको छ। प्रधानमन्त्री भएलगत्तै पुष्पकमल दाहालले पहिलो किस्ता 45 दिनभित्र पुर्याउन दिएको निर्देशन पनि सफल हुन सकेन, किनभने यो एक वर्षमा भूकम्प अति प्रभावित 14 जिल्लाका 6,26,000 घरधनी अनुदान पाउन योग्य भएको तथ्याङ्क आएको छ। तर 4,58,000 मात्र पहिलो किस्ताको 50,000 रूपियाँ प्राप्त गरेका छन्। पहिचान भएका र भूकम्प प्रभावित अन्य 17 जिल्लाका गरी अझै आधा जसो प्रभावित अनुदान प्रक्रियामा आउन सकेका छैनन्। यसैलाई न्यू बनाउँदै सरकारले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गेवालीलाई काममा ढिलासुस्ती गरेको भन्दै बर्खास्त गर्ने निर्णयमा पुगेको हो। पहिलो किस्ताको 50,000 बुझेका प्रभावित मध्ये मात्रै 60,000 घर बनाउन शुरू गरेका छन्। घरको जग बसालेका तर दोस्रो किस्ताको रकम पाउने आशामा रहेका प्रभावितले पनि थप कुर्नुपर्ने भएको छ। किनभने दोस्रो किस्ता कसरी बाँड्ने एउटा अन्यल त छनै, त्यसमाथि दाताले रुचाएका गेवालीको बर्खास्तीले यसमा सोझै असर पर्ने देखिन्छ। दाहाल नेतृत्वको सरकारले भूकम्प प्रभावितलाई 1,00,000 अनुदान थप गर्ने र दोस्रो र तेस्रो किस्तामा 1,50,000 र 1,00,000 गरी 3,00,000 रूपियाँ अनुदान दिने विषयमा दाताहरू पहिलेदेखि नै सहमत हुन सकिरहेका छैनन्। सरकारले गेवालीलाई स्पष्टीकरण सोधे लगत्तै प्रतिक्रिया दिँदै प्राधिकरणका सचिव सञ्जय शर्मा,
दोस्रो किस्ताको विषयमा ट्राइङ टु विन अ लुजिङ ब्याटल, त्यो अब उहाँहरूले थाहा पाइसक्नुभयो यो 1,50,000 दिन निर्णय भइसकेका छ भनेर, तथापि अझै पनि केही हुन्छ कि भन्ने कुरा मात्रै गरे हो, यसरी डिसिजन भइसकेका छ यति दिने भन्ने कुरा हामीलाई चाहिँ अहिलेसम्म लिखित आएन, यो चाहिँ उपलब्ध गराइदिनु पर्यो भन्नु मात्रै भएको छ उहाँहरूले।
त्यसमाथि विश्व बैंक, एडीबी लगायत धेरै जसो दाताले गेवालीको पुननिर्माण सम्बन्धी 5 वर्ष कार्ययोजना र अहिलेको गतिलाई अन्य देशको तुलनामा सन्तोषजनक भन्दै आएका छन्। गेवालीको बर्खास्तीपछि नयाँ नेतृत्वलाई दाताले एकपटक मूल्याङ्कन गर्नेछन्। त्यो सँगै सत्ता पक्षले प्राधिकरणमा नयाँ सीईओ ल्याउने भएपछि प्रतिपक्षले विरोध गर्नेछ, किनभने तत्कालीन प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओलीले गेवालीलाई सीईओमा नियुक्त गर्नुभएको हो, यसले राजनीतिक रूप लिनेछ। राजनीतिक खिचातानीमा अल्झेको प्राधिकरणले अब पुननिर्माण कसरी अगाडि बढाउन सक्ला, यो अर्को चुनौतीको विषय हो। गेवालीलाई कार्यकारी निर्देशक नियुक्त गर्दादेखि नै धेरैले प्राधिकरणमा कनिष्ठलाई नियुक्त गरेको भन्ने गुनासो गरे भने अहिलेसम्म पनि सरकारले आवश्यक कर्मचारी खटाउन सकेको छैन। हरेक तहमा राजनीति जोडेर हेर्ने पुरानो परिपाटी नयाँ नेतृत्वकर्ताले पनि खेप्नुपर्नेछ, किनभने काँग्रेसका तर्फबाट सरकारको नेतृत्व गरे लगत्तै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले गेवालीका ठाउँमा नयाँ व्यक्ति ल्याउनुपर्ने प्रस्ताव गर्दै आउनुभएको थियो। सरकारले गेवालीलाई हटाएर पूर्व सीईओ डाक्टर गोविन्द पोखरेललाई ल्याउने चर्चा छ। व्यक्ति फेरिँदैमा काम प्रभावकारी हुन्छ र पुननिर्माणले तत्काल गति लिन्छ भन्ने आधार भने सरकारले देखाउन सकेको छैन। गेवालीलाई बर्खास्त गर्ने निर्णयको आलोचना गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओली,
उहाँहरूले हटाउन सक्नुहुन्न संवैधानिक हिसाबले, कानुनी हिसाबले हटाउन मिल्दैन। किन मिल्दैन भने उहाँहरूको जबरजस्ती हो, तालिम गर्नका लागि पनि आफ्नो संस्थालाई तालिम गर्न दिनुपर्छ, त्यो पैसा हामीलाई चाहियो भन्ने माग गर्नुहुन्छ, त्यो नभएपछि सियो हटाउने, योभन्दा हिर्लाग्दो के हुन्छ? अत्यन्तै घटिया ढङ्गले सरकार चलिरहेको।
एकले अर्कोलाई असफल देखाउने सत्तापक्ष र प्रतिपक्षको राजनीतिले भूकम्प प्रभावितको थप बिजोग हुने निश्चित छ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। भारतको हिमाञ्चल प्रदेशमा बाटो खन्ने क्रममा ढिस्कोली पुरिएर 4 नेपाली मजदूरको ज्यान गएको छ। हिमाञ्चलको सिमला जिल्ला तहसील रामपुरमा हिजो बाटो खन्ने क्रममा 4 नेपाली पुरिएका र उनीहरूको ज्यान गएको, सँगै काम गर्ने अर्का नेपाली कञ्चनपुर झलारी पिपलाडी नगरपालिकाका नरेन्द्र बहादुर विष्टले जानकारी दिनुभयो। ज्यान गुमाउनेमा कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका, दीपनगरका लोकेन्द्र विष्ट, दिपेन्द्र विष्ट, कैलाली सुखडका अजय बहादुर विष्ट, अजब बहादुर विष्ट र बैतडीका राम बहादुर बम छन्।
देशका विभिन्न ठाउँमा भएको दुर्घटनामा 5 ज्यान गएको छ। झापाको चारपाने सड़कमा मोटरसाइकल र बोलेरो ठोकिँदा झापा महाभाराका अरूण राजवंशी र लोकचन राजवंशीको ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै दाङको शहीद गेटबाट मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री 16 निम्तुल्ला सिद्दिकीको ज्यान गएको छ भने धनुषाको शान्तिपुरमा ट्र्याक्टरको ठक्करबाट शान्तिपुरका 10 लक्ष्मण मुखियाको ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै सप्तरीको खर्चुहियामा ट्रकको ठक्करबाट स्थानीय अर्जुन रामको ज्यान गएको छ। उनको ज्यान गएपछि आफन्तले राजमार्ग अवरूद्ध गरेका थिए। राजमार्ग खुलाउने क्रममा प्रहरी र स्थानीय वासिन्दाबीच झडप हुँदा 22 घाइते भएका छन्।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू शाखा अधिकृत नासु खरिदार प्रहरी निरीक्षक प्रहरी सहायक निरीक्षक अधिकृत क्याडेट बैंकिङ सार्वजनिक संस्थान शिक्षक सेवा आयोगका विभिन्न पद
मुख्य विशेषताहरू
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था
होस्टलको समेत व्यवस्था भएको
छिटो गरौँ धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र नयाँ पानेश्वर काठमाडौँ फोन नम्बर 4107007 98511 72194
4107007 98511 72194
हामी सबै जुटौ
पुनर्निर्माणमा अघि बढौ
भूकम्प थ्याक्ने घर बनाऊ सधैँको लागि ढुक्क बनाऊ
सार्वजनिक हितका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण
ओहो महेशजी हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि
हजुर वाक शक्ति व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन निफ बाग बजार काठमाडौँ
फोन नम्बर 42 38 545 42 38 545
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ
अब बाँकी खबर अछामको सुतार गाविसमा सुक्खा पहिरो जान थालेपछि 110 परिवार पहिरोको जोखिममा परेका छन् सुतार गाविस चारको धम्बा र तिरे खोलाको बीचमा निरन्तर पहिरो गएकाले गाविसको 2, 4, 5 र 7 वडाका 110 परिवार विस्थापित हुने अवस्थामा पुगेका हुन् 110 परिवार मध्ये 31 परिवार उच्च जोखिम रहेका प्रमुख जिल्लाधिकारी कौशलराज शर्मा तिमलसेनाले जानकारी दिनुभयो जिल्ला दैविक प्रकोप उद्धार समितिले 31 परिवारलाई तत्काल सुरक्षित ठाउँमा सार्नुपर्ने निर्णय गरेको पनि उहाँले बताउनुभयो
संखुवा सभाका विभिन्न ठाउँमा आज बाक्लो हिमपात भएको छ नुन ढाकीको गुफा पोखरीमा 4 फिटसम्म हिउँ परेको छ मकालु चेपुवा किमानथाङकामा 2 फिटसम्म हिउँ जमेको प्रहरीले जनाएको छ
भूकम्पले क्षति पुर्याएको निजी आवास पुननिर्माणको लागि धनकुटामा लागत संकलन शुरू भएको छ पुननिर्माण प्राधिकरणबाट खटिएका इन्जिनियरहरू गाविस र नगरपालिकामा कार्यरत सामाजिक परिचालकहरूले भूकम्प पीड़ित परिवारको घरमै गएर लागत संकलन गर्न थालेका हुन् प्राधिकरणले दिएको कार्यभार अनुसार 45 दिनभित्रमा धनकुटाका सबै घरको लागत संकलन सक्ने योजना छ प्रमुख जिल्लाधिकारीको संयोजकत्वमा रहेको समितिले तयार पारेको विवरण अनुसार धनकुटामा 5,346 जना भूकम्प प्रभावित छन्
धौलागिरी सेन्चुरी ट्रेक शुरू भएको छ म्याग्दी उद्योग वाणिज्य संघको पहलमा बनाइएको पदमार्गको काठमाडौँको नेपाल पर्यटन बोर्डमा एक कार्यक्रम गरी शुभारम्भ गरिएको हो धौलागिरी सेन्चुरी पदमार्ग म्याग्दीको सदरमुकाम बेनी बजारबाट झी पाखापानी राय खोर घ्यासी खर्क छरी हुँदै घ्यासी खर्कबाट चिमखोला दर्मिजा दगनाम हुँदै गलेश्वर मन्दिर भएर बेनी बजारसम्मको रहेको छ काठमाडौँबाट बेनीसम्म बसमा आउजाउ गर्न 2 दिन लाग्नेछ भने पदयात्रा गर्न 7 दिन लाग्नेछ
तेह्रथुमका दक्षिण पश्चिमी 7 गाविसलाई कोशी राजमार्गसँग जोड्ने 9 किलोमिटर लामो सिधुवा शुक्रबारे ग्रामीण सड़क स्तरोन्नतिको काम शुरू भएको छ गाउँको कृषि उत्पादनलाई बजारसम्म पुर्याउन किसानलाई सहज बनाउन उन्नति परियोजना अन्तर्गत जिल्ला विकास समितिले सड़क स्तरोन्नतिको काम थालेको हो सड़क स्तरोन्नतिसँगै नाली निर्माण प्रोटेक्सन वाल ग्राभलिङ कल्भर्ट निर्माण हुँदै ग्राभेल गर्नेसम्मको काम शुरू भएको छ
रकम निकासा नभएपछि जाजरकोटमा संचालित गरिबी निवारण कोषको कार्यक्रम प्रभावित भएको छ गत आर्थिक वर्षकै दोस्रो र अन्तिम किस्ताको रकम कोषले नपठाएपछि काम गर्न समस्या भएको साझेदार संस्थाले बताएका छन् रकम निकासा नहुँदा कर्मचारीले 9 महिनादेखि तलब नपाएका युवा जाजरकोट विकास केन्द्रका कार्यक्रम संयोजक दलबहादुर बुढाले जानकारी दिनुभयो
गुल्मीको एक विद्यालयले प्राविधिक शिक्षा सञ्चालन गर्न शैक्षिक उत्सव गर्ने भएको छ गुल्मीको जुभुङ गाविसमा रहेको काभ्रे पोखरी उच्च माध्यमिक विद्यालयले प्राविधिक शिक्षा तथा नमूना शैक्षिक संस्था निर्माण गर्ने भन्दै आउँदो सोमबारदेखि महोत्सव गर्न लागेको हो
मेरो पनि भन्नु छ
आजको मेरो पनि भन्नु छ मा पुननिर्माण प्राधिकरणका सीईओ सुशील गेवालीलाई हटाइएको बारे उज्यालोको फेसबुक र ट्विटरमा आएका प्रतिक्रिया लिएका छौं।
फेसबुकमा घिसिङ टोप बहादुर लेख्नुहुन्छ, काम नगर्ने सबै हट्नुपर्छ, सीईओ मात्र होइन मन्त्री र प्रधानमन्त्रीले पनि काम गरेनन् भने उनीहरू पनि हट्नुपर्छ, कि काम गरेर देखाउनु पर्यो कि हट्नु पर्यो।
महेश न्यौपाने ट्वीट गर्नुहुन्छ, सुशील गेवालीलाई पदमुक्त गर्ने निर्णय राम्रो हो, तर काम गर्न नसक्नुमा केही सरकारले पनि जिम्मेवारी लिनुपर्छ जस्तो मलाई लाग्छ।
तर बलराम उपाध्यायले फेसबुकमै फरक विचार लेख्नु भएको छ। उहाँ भन्नुहुन्छ, कुरोको चुरो नबुझी सही गर्यो भन्नेहरूले सुशील गेवाली को हुन् भन्ने चिनेनन् क्यारे। गेवाली बुटवल नगरको खाका कोरेर बुटवललाई अहिलेको बुटवल बनाउने व्यक्ति हुन्। के सीईओ हुँदैमा उहाँले आफ्नो गोजीबाट सामान झिकेर पुननिर्माण गर्ने हो र? काम हुन नसक्नुको जिम्मेवारी सम्बन्धित मन्त्रालयले चाहिँ लिने कि नलिने?
विजय भूषाल फेसबुकमा भन्नुहुन्छ, राजनीतिक खेल, अब फेरि आउने सरकारले बर्खास्त गर्ने खालकैलाई त नियुक्त गर्ने होला नि। भूकम्प प्रभावित चिसोमा कठ्याङ्ग्रिएका छन्, सरकार चाहिँ सीईओ हटाउन र छान्नमै व्यस्त छ, सक्छौ भने विचार परिवर्तन गर, व्यक्ति होइन।
अनि फेसबुकमै रामबहादुर छेत्री लेख्नुहुन्छ, होइन यो देशमा जसले जे गरे पनि हुन्छ कि कसो, जुन सरकार आयो उसैले कर्मचारी नियुक्त गर्नुपर्ने, एमाले सरकारमा हुँदा काँग्रेसले नियुक्त गरेका भारतका राजदूत फिर्ता बोलायो, फेरि अहिले काँग्रेस र माओवादी मिलेर एमाले नियुक्त गरेका कर्मचारी धमाधम हटाउँदैछन्। होइन, यो देशमा कर्मचारी बन्न पनि राजनीतिको खोल ओढ्नै पर्ने हो र?
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र ऋग्वेद शर्मा। अब विदेशका खबर। चीनमा अनुशासनहीन तथा पार्टीको आचार संहिता विपरीत काम गरेको भन्दै 4,00,000 भन्दा बढ़ी कर्मचारी तथा पदाधिकारीलाई कार्यवाही गरिएको छ। चिनिया कम्युनिष्ट पार्टीको उच्च अनुशासन समितिले आचार संहिता अनुसार काम नगरेको तथा अनियमितता गरेको भन्दै 4,15,000 कर्मचारी तथा पार्टी पदाधिकारीमाथि अनुशासनको कार्यवाही चलाएको चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। कार्यवाहीमा पर्नेमा 76 प्रान्तीय मन्त्री स्तरीय पदाधिकारी समेत छन् भने 2,56,000 जना ग्रामीण तथा विभिन्न संघ संस्थासँग आबद्ध पदाधिकारी तथा सदस्य रहेका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। आगामी चैतमा हुने धनगढ़ी प्रिमियर लीग क्रिकेट प्रतियोगिताका लागि 6 टीम र टीम कप्तान घोषित भएका छन्। चैत 5 गतेदेखि 19 गतेसम्म हुने प्रतियोगिताका लागि 6 शहरबाट टीम छनौट गरिएको हो, जसमा सीवाईसी अत्तरियाका कप्तान ज्ञानेन्द्र मल्ल, विराटनगर किङ्सका कप्तान शरद भेषवाकर, काठमाडौँ गोल्डेन्सका वसन्त रेग्मी, रूपन्देही च्यालेन्जर्सका शक्ति गौचन, कञ्चनपुर आइकोनिकका विनोद भण्डारी र टीम चौराहा धनगढ़ीका कप्तान पारस खड्का रहेका छन्। धनगढ़ी क्रिकेट एकाडेमी डीसी र सुदूरपश्चिमाञ्चल एकाडेमी एसपीएको संयुक्त आयोजनामा हुने सगरमाथा सिमेन्ट धनगढ़ी प्रिमियर लीग डीपीएल नेपाली क्रिकेटमा ठूलो पुरस्कार राशिको प्रतियोगिता हो। 2020 फर्म्याटमा हुने प्रतियोगिताको विजेताले 15,00,000 र उपविजेताले 7,00,000 रूपियाँ पाउनेछन्। नेपालमै पहिलो पटक खेलाड़ीको अक्सन प्रक्रियाद्वारा आयोजित प्रतियोगिताको अक्सन आगामी 23 गते हुनेछ।
मनाङ मर्स्याङदी क्लब हेटौडामा जारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज सहारा क्लब पोखरालाई 1-0 हराउँदै मनाङले उपाधि यात्रा कायमै राखेको हो। मनाङका लागि खेलको 8 मिनटमा ओलावाले गोल गरे। दोस्रो सेमी फाइनलमा भोलि घरेलु टीम विजय युथ क्लब हेटौडा र नेपाल आर्मी खेल्नेछन्। यस्तै सशस्त्रको एपीएफ क्लब झापामा भइरहेको मेची नेत्रालय काकडभिट्टा गोल्डकपको फाइनलमा पुगेको छ। आज भएको खेलमा काकडभिट्टा फुटबल प्रशिक्षण केन्द्रलाई पेनाल्टीमा 5-4 हराउँदै एपीएफले फाइनलमा स्थान बनाएको हो। एपीएफले उपाधिका लागि झापासँग खेल्नेछ। फुटबलकै अर्को प्रसंगमा झापा 11 पाँचतरको फिदिममा भइरहेको 8 अन्तर्राष्ट्रिय आमन्त्रण फाल्गुन नन्द गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ। पहिलो सेमी फाइनलमा आज आयोजक फिदिम स्पोर्टिङ क्लबलाई 6-0 हराउँदै झापा उपाधि नजिक पुगेको हो। झापाका लागि विकेश लिम्बुले 2, बुद्ध चेमजोङ, कर्ण लिम्बु, देवेन्द्र तामाङ र योगेश गुरूङले 1-1 गोल गरे। प्रतियोगितामा भोलि 11 एरोज सुनसरी र सोनम स्मृति ताप्लेजुङ बीच खेल हुनेछ।
प्रथम अन्तर्राष्ट्रिय आमन्त्रित सुदूरपश्चिम कप थर्ड गोल्ड कप कैलालीको धनगढ़ीमा शुरू भएको छ। सुदूरपश्चिम 11 फुटबल क्लबको आयोजनामा भएको गोल्ड कपमा नेपालका ए डिभिजन, नेपाली सेना तथा भारत र भूटानको 1-1 गरी 12 टीम सहभागी छन्। प्रतियोगिताको विजेताले 5,00,000 र उपविजेताले 2.5 लाख रूपियाँ पाउनेछन्। आज भएको उद्घाटन खेलमा भारतको पंजाब फुटबल क्लबले नेपालगंज 11 3-2 हराएको छ।
र अल्ट्रा धाविका मीरा राईलाई सगरमाथा डोजाङ बेलायतले 28,00,000 नगद सहित सम्मान गरेको छ। बेलायतको डोजाङका प्रमुख तथा प्रशिक्षक राष्ट्र राईको अगुवाईमा संकलित रकम राईलाई हस्तान्तरण गरिएको हो। खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सरकार र मधेसी मोर्चा बीच संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने सहमति। प्रस्ताव फिर्ता लिएर सहमतिको वातावरण तयार पार्न एमालेको आग्रह।
राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गेवाली बर्खास्त। पुननिर्माणको काममा झनै असर पर्ने।
समयभन्दा बढ़ी सेवा दिने कर्मचारीलाई 50% प्रोत्साहन भत्ता दिने सरकारको निर्णय। पूर्व राजा ज्ञानेन्द्रले छोरीलाई दाइजो दिएको जग्गा सरकारको नाममा ल्याउने सर्वोच्चको फैसला।
चीनमा अनुशासनहीन काम गरेको भन्दै 4 लाख भन्दा बढ़ी कर्मचारी तथा पदाधिकारीमाथि कार्यवाही। कार्यवाहीमा पर्नेमा 76 जना प्रान्तीय तथा मन्त्री स्तरीय पदाधिकारी।
र चैतमा हुने धनगढ़ी प्रिमियर लीग क्रिकेटका लागि टीम र टीम कप्तानको घोषणा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सन्दीप सुन्दाससँगै रुबिना श्रेष्ठ र सुनिता पहरी पनि बिदा हुन्छौ। नमस्कार।